اللهم صل على محمد عبدك ورسولك، وصل على المؤمنين والمؤمنات والمسلمين والمسلمات. اللهم صل على محمد عبدك ورسولك، وصل على المؤمنين والمؤمنات والمسلمين والمسلمات. اللهم صل على محمد عبدك ورسولك، وصل على المؤمنين والمؤمنات والمسلمين والمسلمات. زندگی کے دن رات جو ہم گزار رہے ہیں ان میں ایک حقیقت ہے اور ایک مجازیت ہے، غیر حقیقی نظریات ہیں، ایک حقیقی نظریات ہے، ایک حقیقی سوچ ہے، ایک غیر حقیقی سوچ ہے، ایک وہ جو نظر آ رہا، ایک وہ جو نظر نہیں آ رہا. ہم تو وہ دیکھیں گے، ہمیں درخت نظر آئے گا، جڑ تو نظر نہیں آئے گا، اصل تو جڑ ہے. درخت نظر آئے گا اور جڑ نظر نہیں آئے گی. ہمیں عمارت نظر آئے گی اور بنیاد تو نظر نہیں آئے گی. ہمیں جو نظر آئے گا ہم وہ دیکھیں گے. ہمیں زندگی نظر آتی، موت نظر نہیں آتی. زندگی ہے یہ نظر آ رہی، موت نظر نہیں آتی. سنی ہے لوگ مر رہے ہیں، ہم کب مریں گے پتا نہیں، ابھی تو یہی دنیا ہے. ہمیں قبر نظر آتی ہے، اس کے اندر کی حقیقت نظر نہیں آتی. تو معلوم ہوا ہم ظاہری چیزوں کو دیکھ کے چلنے والے ہیں. ہمیں جو ظاہری طور پہ نظر آئے اس کو دیکھ کے ہم چل رہے ہیں، حقیقت ہمارے سامنے ابھی تک نہیں کھلی. اصل حقیقت کیا ہے وہ ہم نہیں جانتے، جو ظاہر ہے اس کو ہم جانتے ہیں. ایک ظاہری زندگی ہے جو میری آپ کے سامنے ہے، ایک حقیقی زندگی ہے جو میری آپ کے سامنے نہیں. اور وہ حقیقی زندگی اس وقت سامنے آئے گی جب یہی ظاہری آنکھیں بند ہوں گی. جب تک ظاہری آنکھیں بند نہیں ہوتی، حقیقی زندگی کھل کے سامنے نہیں آ سکتی. جب تک ظاہری آنکھیں بند نہیں ہوتی، حقیقی زندگی کھل کے سامنے نہیں آ سکتی. اس کے دو راستے ہیں حقیقت کی زندگی کو دیکھنے کے، یا مرنے سے پہلے مر جائیں یا مرنے کے بعد دیکھ لیں. موت آ کے تجھے ہم فقیروں سے لینا کیا ہے. مرنے سے پہلے تو یہ لوگ یوں ہی مر جایا کرتے ہیں. آج کی جو حقیقت ہے وہ ہمیں نظر نہیں آ رہی. آخر کیوں دوائی کھاتے کھاتے، علاج کراتے کراتے، انجیکشن اور گولیاں اور ٹیکے لگواتے لگواتے، اعلیٰ سے اعلیٰ معالج کے پاس علاج کرتے کرتے، آخر کیوں ہم اصل حقیقت کی طرف لوٹتے ہیں؟ مجھے اس دن کہنے لگے، 3 مہینے سے اس کو جو ہے وہ شیشے کے باکس میں رکھا ہوا ہے، ہمارے گھر کے ایک فرد کو 25-30 ہزار ہفتے کے 40 ہزار دے کے آتے ہیں، لاکھوں روپے لگ چکے ہیں. اب ڈاکٹر یہ کہتے ہیں کہ سورت رحمان یا سورت یاسین کی جو ہے اس کے کانوں میں کوئی کیسٹ لگائیں، اس کے علاوہ کوئی علاج. آخر کیوں جس حقیقت کو آج ہم تسلیم نہیں کرتے، اس حقیقت پہ آنے پہ مجبور ہو جاتے ہیں. میرے پاس ایسے ایسے لوگ آتے ہیں اللہ جل شانہ کے نام کی حقیقت کو سمجھنے کے لیے، اور مجبور ہو کے کہتے ہیں جی کوئی تسلیم بتائیں، کوئی وظیفہ بتائیں. آج تک پڑھا تو نہیں ہے، بس نماز میں بھی کوتاہی تھی، آج تک کیا تو نہیں ہے، لیکن پڑھیں گے. معلوم ہوا وہ حقیقت جو ان کی آنکھوں سے پوشیدہ تھی وہ سامنے آ گئی. وہ ظاہر کو دیکھتے رہے، ظاہر میں جب نفع نہ دیا واپس حقیقت کی طرف لوٹے ہیں. اور وہ حقیقت کیا ہے؟ وہ ہے اللہ جل شانہ کی ذات اور اس کے حضور سر نبی حضور سرور کونین صلی اللہ علیہ وآلہ وسلم، وہ حقیقت ہے. ہم تو ظاہر کی دنیا کو دیکھ کے چل رہے ہیں. قبر کو کھودو، مٹی نظر آئے گی، بوسیدہ ہڈیاں نظر آئیں گے، یہ کوئی نظر آئے گا؟ عذاب اور ثواب تو اس میں نظر نہیں آئے گا. موت جو اس وقت انسان کو آتی ہے, بظاہر تو یہی ہے کہ انسان مر رہا, وہ زندگی کے مراحل تھے, اور ایک جان کنی کی کیفیت ہے, روح نکل رہی, ایک میڈیکلی پروسیس ہے جو ہو رہا, یہ بظاہر ہے. اور حقیقت کہہ رہی ہے نزہ ہوتی ہے, سکرات ہوتی ہے, موت کی کیفیت ہوتی ہے, موت کی زندگی ہوتی ہے. آج اصل میں ہمیں ظاہر نے ہماری آنکھوں کے سامنے شیشے لگائے ہیں. مجھے اسے ابھی چند دن پہلے ایک صاحب کہنے لگے, تو میرا ایک جو ہے حصہ دار تھا کاروبار کا, میں اس کو 3 بجے چھوڑ کے آیا ہوں, 4:30 بجے پتہ چلا کہ وہ تو مر گیا, مجھے اعتماد ہی نہ آئے. میں نے دیکھا تو اس کا مردہ جسم پڑا ہوا تھا, اور پہلی رمضان تھی, اس نے روزہ نہیں رکھا تھا, 38-40 سال کی اس کی عمر تھی. اور میں نے کہا میں تو وہ پڑوسی تھا ہمارا, تو میرا سارا بچپن گزرا اور مسجد میں جاتے تھے, میں نے تو آج تک اسے مسجد میں نہیں دیکھا تھا. کہنے لگا وہ کبھی عید کی نماز پڑھ لیتا تھا. ایک دفعہ میں نے اس سے بات کی, کہنے لگا تم تو پیسے والے ہو, ہم مزدور آدمی ہیں, ہم مزدوری کریں یا تمہارے پیچھے لگیں. ایک ظاہر نے اسے دکھ میں ڈالا تھا, حقیقت اس کے سامنے کھلی نہیں تھی. اور وہ ظاہر کے پیچھے بھاگتے بھاگتے, پہلے سائیکلوں کو پنکچر لگاتا تھا, پھر یہ اٹیچی کیس اور یہ ہے بیگ وغیرہ, اس کا کام کیا, اور پھر فرنیچر کا کام کرنا شروع کر دیا, اور آگے سے آگے بڑھتا چلا جا رہا تھا, بڑھتا چلا جا رہا تھا. اسے جو ظاہر میں نظر آ رہا تھا نفع, وہ یہی تھا, مال ہے, دولت ہے, چیزیں ہیں, ترقی ہے, کمال ہے, اور حقیقت اس کو نظر ہی نہیں آ رہی تھی. اس کو درخت نظر آ رہا تھا, اس کی جڑیں نظر نہیں آ رہی تھی. آج کے والدین یہی کچھ سوچتے ہیں. آج ہی مجھے خاتون کہنے لگی, میری بچی 15 دن کی تھی, میرا شوہر گیا ہے, آج میری بچی 14 سال کی ہو گئی ہے, واپس نہیں آیا. ہائے ہائے, کیوں؟ اس نے گرین کارڈ لینا تھا یورپ کا, امریکہ کا, امریکہ کا کہا, یورپ کا نہیں کہا. ایک حقیقت کھل گئی ہے جب سامنے, بظاہر کی حقیقت, حالانکہ حقیقت وہ نہیں ہے جو سامنے نظر آ رہی ہے. اس کے لیے گھر چھوڑنا, بچوں کو چھوڑنا, بیوی کو چھوڑنا, اور بچے ایسے پل رہے ہیں جیسے یتیموں کے بچے ہیں, انہوں نے باپوں کو کبھی دیکھا ہی نہیں, اپنے باپ کو, وہ ایسی زندگی گزر رہی ہے اور اس پہ خوش ہیں. سود میں بظاہر نفع ہے اور صدقے زکات میں بظاہر نقصان ہے, لیکن حقیقت یہ کہہ رہی کہ ظاہر کو نہ دیکھ. سود میں حقیقتاً تنگ دستی, فقر و فاقہ, پریشانی اور ذلت و رسوائی ہے, حقیقت یہ کہہ رہی, اور وہ حقیقت کھلتی ہے. سارا دن میرے پاس یہی کہانی آتی, سود کے مارے ہوئے, اور صدقہ اور خیرات اور اللہ کا, اللہ کی نعمت اللہ کو دینا, بظاہر مال جا رہا, بظاہر مال جا رہا, لیکن جو حقیقت کھلتی ہے وہ یہ کھلتی ہے کہ میرا رب کہتا ہے میں سود سے مال کو گھٹاؤں گا اور صدقے سے مال کو بڑھاؤں گا. اور ایسا ہوتا ہے, اللہ جل شانہ کے دینے والوں کی نسلیں پلتی ہیں, اور اللہ کی مخلوق کے لیے عرصہ دراز تنگ کرنا سود کے نام سے, جس معاشرے میں سود ہوتا ہے وہ کبھی نہیں پھلتا پھولتا, اس کی نسلیں برباد ہو جاتی ہیں. سود کا تعلق دراصل مخلوق سے ہے, مخلوق پہ ایک انداز کا ظلم ہے, سود ظلم ہے, اور اللہ کو اپنی مخلوق بڑی پیاری ہے. جب سود کے نام کا یہ ظلم بندہ اپنے ذمے لے یا کوئی اس کے ذمے لے, نسلیں برباد ہو جاتی ہیں. بظاہر تو آباد نظر آتی ہیں, بظاہر تو پھلتی پھولتی ہیں, اللہ اندر کا چین چھین لیتا ہے, باغ کا باہر کا چین چھین لیتا ہے, اللہ باغ اندر کا سکون, چین, برکت, رحمت, عافیت اللہ چھین لیتے ہیں. تجھے حسن ظاہر نے دھوکے میں ڈالا, جگہ جی لگانے کی دنیا نہیں ہے، عبرت کی جا ہے تماشا نہیں. تو ہم نے ظاہر کے حسن کو، ظاہر کی چیزوں کو اور ظاہر کی زندگی کو ہم نے سب کچھ یہی سمجھ بیٹھے. حتیٰ زرتم المقابر، حتیٰ کہ اپنی قبروں میں چلے گئے، آخر کو بھول بیٹھے. پھر مائیں بھی روتی ہیں، پھر باپ بھی روتا ہے، پھر بہنیں بھی روتی ہیں، پھر بھائی بھی روتے ہیں. دنیا کو مطلوب بنایا تھا اولاد کے لیے، بہن کے لیے، بھائی کے لیے، وہ مطلوب مل گیا، لیکن حقیقت کے رشتے ختم ہو گئے. جب حقیقت کے رشتے ختم ہو گئے پھر وہ کہتے ہیں بھائی کو نہیں جانتا، باپ کو نہیں جانتا. کل میرے پاس ایک بابا جی آئے بیٹھے تھے، ساری زندگی بیٹے کو پڑھایا ہے، عید کے عید بیٹا ملتا ہے مجھے آ کے ایک ہی شہر میں رہتے ہوئے، اور کارڈ دکھایا، قریبی ایک شہر ہے بڑا، اس کا بڑا سرجن ہے، اس کا بیٹا ڈاکٹر ہے، میں نام نہیں لیتا. کارڈ دکھایا میرا نام، بھائی پوچھ کیوں ہے اسپیکر نے، کہ میرے نام سے جو ہے وہ کہتا ہے اس کا کلینک ہے، میرے نام سے کلینک ہے. لیکن بیٹا جو ہے مجھے عید کے دن بس اس نے فون کیا کہ ابا جی آپ پہنچ جائیں گے عید گاہ میں یا میں آپ کو لے لوں. کیوں؟ میرا بیٹا مجھے ایک شرط لگائے ہوئے ہے کہ یہ ایک حرام ہے، اس کو قبول کر. میں نے کہا بیٹا میں نے ساری زندگی یہ حرام نہ کیا نہ کروں گا. اس حرام کو بیٹا کہتا ہے قبول کر، وہ نہیں کرتا قبول تو مجھے تیری ضرورت نہیں. ایک دھوکہ لگا والدین کو، انہوں نے ظاہر کو دیکھا اور ظاہر کی چمک نے انہیں دکھ میں ڈال دیا، اپنی بیٹیوں کو جھونک دیا، اپنے بیٹوں کو جھونک دیا، اپنی نسلوں کو جھونک دیا، انہیں اللہ جل شانہ کا نام نہ سکھایا، انہیں اللہ پاک کی محبت کا کوئی لفظ نہ سکھائے، انہیں اللہ کی پہچان اور شناسائی نہ سکھائی، انہیں اللہ کی محبت نہ سکھائی، انہیں اللہ کا تعلق نہ سکھایا. اور یوں زندگی کے دن رات گزرتے گئے، گزرتے گئے، گزرتے گئے. میرے محترم دوستو، جس حقیقت کو ہم حقیقت سمجھ بیٹھے ہیں حقیقت نہیں ہے، اور وہ انقریب ایک دھول ہٹنے والی ہے. دھول ہوتی ہے، پتہ نہیں چلتا گھوڑا ہے یا گدا ہے، سوار گھوڑے پہ سوار ہے یا گدے پہ سوار ہے یا خچر پہ سوار ہے، دھول ہوتی ہے. جب دھول چھٹتی ہے حقیقتیں سامنے آ جاتی ہیں. یہ دنیا کی ایک دھول ہمارے سامنے ہے، یہ دنیا کی ایک مجازیت ہمارے سامنے ہے، ایک دکھ ہمارے سامنے ہے. آنکھیں دیکھ رہی ہیں فلاں نے مال پہ محنت کی، فلاں نے مادے پہ محنت کی، فلاں نے چیزوں میں محنت کی، بہت آگے نکل گیا. آنکھیں دیکھ رہی ہیں، آنکھیں دیکھ رہی ہیں. میرے دوستو، انقریب ناکامی کا اعلان ہونے والا ہے اس شخص کے لیے، انقریب ناکامی کا اعلان ہونے والا ہے. اور دنیا کے میں اکثر کا اعلان ہو جاتا ہے، اللہ دنیا میں دکھا دیتا ہے، اللہ دنیا میں دکھا دیتا ہے. اس دن ذمہ دار کہنے لگے، ابا جی رحمت اللہ علیہ کے وہ ایک دوست تھے، کہنے لگے اب تیرا باپ بھلے وقت میں مر گیا. میں نے کہا کیسے؟ کہنے لگے اس نے یہ سارا نظام نہیں دیکھا تھا جو بینک کے قرضے کے نام سے اور جو ہے یہ ٹریکٹر کے نام پہ اور یہ کھاد کے نام پہ اور یہ. میں نے کہا میرے ابا جی رحمت اللہ علیہ نے تو کبھی یہ کیا ہی نہیں. کہہ رہے اچھا کیا. ذمہ دار کے پاس پیسہ ہوتا تھا، پہلے ہوتا ہی ذمہ دار کے پاس تھا، مال ہوتا تھا اور ذمہ دار ہونا ایک اعزاز ہوتا تھا. میرے پاس ایک صاحب آئے، بہت بڑے ذمہ دار، بہت بڑے ذمہ دار، بہت بڑے ذمہ دار. مجھے کہنے لگے میں آپ کو کیا بتاؤں، گاڑی کا پیٹرول، اس وقت میں سی این جی نہیں آئی تھی، ابھی 10-15 سال پہلے کی بات ہے، عام نہیں ہوئی تھی. کہنے لگے گاڑی کا پیٹرول مشکل ہو گیا، اب زمینیں کچھ نہیں دیتی. اللہ پاک نے زمینوں کی برکت چھین لی، زمینیں وہی ہیں، وہ تو برکت کے خزانے اوپر سے آتے ہیں اور وہ کھلوانے پڑتے ہیں. اس دریش سے پوچھا، کہنے لگے حضرت آپ کو برکت کیسے ملی؟ فرمایا کل بتاؤں گا. پھر پوچھا برکت کیسے ملی؟ فرمایا کل بتاؤں گا. پوچھتے پوچھتے آخر کہنے لگے جو تیرے پاس ہے وہ رب کو دے دے، رب کے سارے خزانے تیرے ہوں گے. اور یہ بھی کسی کا قبول کرتا ہے، ہر کسی کا نہیں کرتا. دیوانے نہ بن بیٹھے کہ ہر کسی کو قبول کرتا ہے وہ کریم، اور نہ ہمارے اپنے بس میں ہے. جس کا کر لیا اس کی مہربانی ہے. فرمایا کہ میرے والد صاحب کو کسی نے فرمایا, حضرت پرسوں فرما رہے تھے مجھے کہ کسی نے فرمایا کہ حضرت مدرسے میں تو ہے ہی کچھ نہیں, تنخواہ ہی نہیں دینی, آپ کی نماز پڑھانے جا رہے ہیں نیلا گنبد میں, تو آپ ایسا کیجئے گا کہ جو ہے اعلان کر دیجئے گا کچھ کہ قربانی کی کھالیں جو ہیں کچھ. تو حضرت نے فرمایا میں تو اعلان نہیں کروں گا, اللہ غیرت مند ہے, اس کا قرآن غیرت والا ہے, اللہ کا نبی غیرت والا ہے, اللہ کے نبی کو ماننے والے غیرت والے ہوتے ہیں, تو غیرت کے خلاف ہے. اس نے کہا حضرت آپ کے شیخ نے یہ تو چلو فرمایا ہے کہ اطلاع ہی کر دیں. آپ خاموشی سے چلے گئے. نماز کے بعد جو ہے لوگوں کو کہنے لگے بھائی ایسی ایسی بات ہوئی ہے, لوگوں نے مجھے ایسے کہا ہے, ہے تو غیرت کے خلاف, میں اطلاع کر دیتا ہوں, لیکن ایک بات یاد رکھنا ہم میں سے کھالے لینے تمہارے گھر کوئی نہیں آئے گا, اور پھر ایک بات اس جذبے سے نہ آنا کہ تم نے کھالے دے کے ہم پہ احسان کیا ہے, ہم نے تم پہ احسان کیا ہے کہ ہم نے وصول کر لیا ہے. پھر اس کا فلسفہ بتایا, فرمایا کھال ایک گوشت کا لسڑا ہوا حصہ ہوتا ہے, خون کا اور چربی کا ایک حصہ ہوتا ہے, چار دن رکھ دو کیڑے پڑ جاتے ہیں, ہم تمہاری کھال کو لے کے حفاظت سے بیچیں گے, اس کے اخراجات کو اللہ کی محبت پہ قرآن حدیث پہ خرچ کریں گے, اور یہی محنت کر کر کے پھر یہ صلہ قیامت کے دن تمہیں کھال کی شکل میں جنت کے لباس کی شکل میں ملے گا, اللہ کی محبت آخرت کی ترقی کی شکل میں ملے گا. اب بتاؤ دیا کیا تھا لیا کیا تھا؟ تو پھر ہمارا احسان ہے یا تمہارا احسان ہے؟ کس کا احسان ہے؟ لگی جی وہ تو آپ کا احسان ہے کہ ہمارا احسان ہے یا تمہارا احسان ہے. اور میں آپ کو ضمناً ایک بات اگر آئی ہے عرض کر دوں, اللہ جل شانہ کے لیے دے کے کبھی یہ نہ کہنا کہ اس کا احسان ہے. خیال کرنا زکات صدقات خیرات, اور ایک اور بات بتا دوں, حضرت مجدد صاحب نے لکھا ہے السانی رحمۃ اللہ علیہ آج سے ہزار سال پہلے تقریباً, فرمایا جب دین کی کوئی نشانیاں مٹائی جا رہی ہوں یا ان کو مٹانے کے لیے کوشش کی جا رہی ہو, ان کو بچانے کے لیے مال جہاں ان کو مٹانے بچانے کے لیے جو مال لگایا جائے گا دین میں ہر جگہ مال لگانے سے افضل ہوگا. اور جگہ بھی دین میں مال لگ سکتا ہے کسی بھی شکل میں, لیکن دین کی جو نشانیاں شاعر اسلام لفظ کہا ان کو مٹانے کے لیے کوشش کی جا رہی ہو, جیسے آج کل مدارس اور مساجد کو مٹانے کے لیے کوشش کی جا رہی ہے, اور اس پہ جو لگائے گا وہ دین کے سب لگانے والوں میں افضل قرار دیا جائے گا. اس دور میں اس کی دلیل سنیں, جب سرور کونین صلی اللہ علیہ وسلم کی سنتیں ساری کی ساری لوگ مٹا دیں گے, اس دور میں جو ایک سنت پہ عمل کرے گا جیسے آج کا دور ہے اس کو 100 بدری شہیدوں کا ثواب ملے گا. میرے دوستو ہم جس مجازی زندگی سے گزر رہے ہیں نا, میں نے عرض کیا اس میں آنکھیں صرف دو وقت کھلتی ہیں, مرنے سے پہلے اس وقت کھلتی ہیں جب اپنے ہاتھ کو کسی کے ہاتھ میں دے اور پورا کا پورا دے, اس وقت اس کے سامنے آنکھیں کھلتی ہیں, یا پھر مرنے کے بعد کھلیں گے, اور جو مرنے کے بعد کھلیں گی نا آنکھیں اس پہ ہائے افسوس ہوگا, اس پہ پچھتاوا ندامت ہوگی, اس کا مداوا نہیں ہوگا, اس کا علاج نہیں ہوگا, موت کے بعد واپسی نہیں ہے. اگر موت کو روکا جاتا نا, اس وقت جو مادے کا دور مال کا دور اور حب دنیا کا دور چل رہا ہے نا, تو میرے خیال میں عرب کھرب پتی موت کو روک سکتے. کیوں؟ اس کی وجہ بتاتا ہوں. دنیا میں جتنے بھی مالدار ہیں نا, ان میں اکثریت ایسی لوگوں کی ہوتی ہے جو پہلے بالکل تنگ دست تھے, عروج بھی آتا ہے مال بھی آتا ہے ادھر موت بھی دستک دینا شروع کر دیتی ہے. ایسے نہیں ہے نا, آپ تجربہ کر لیں, دو چیزوں کا تجربہ کر لیں, دو چیزوں کا آپ تجربہ کر لیں. ایک تو یہ ہے کہ اکثر مالدار بالکل ان پڑھ ہوتے ہیں. معلوم ہوا بندہ مجھے کہنے لگا میں بی اے کی ڈگریوں کے فارم لیا, میں کہ لیا اگر تو یہ مالدار کر سکتے ہیں تو کر لے, اللہ پاک سے پلنا ہم نے سیکھا ہی نہیں. چلو تو مدر کو ہوا جدھر کی جدھر زمانہ ادھر ہم. اگر ڈگریاں ہی مالدار کرتی ये अंगूठा छाप के पास सीए वाले एमबीए वाले मुलाजिम होते हैं, ये बड़ी बड़ी मिलों वाले ना, मेरे पास आते हैं लोग, अंगूठा छाप है वो। ये मैं अभी आ रहा था, ये हेयर है, ये क्या है वो एसी वाले फ्रिज वाले, हाय अच्छा एच ए आई आर। वो कहने लगा कि इसका जो मालिक, अच्छा HAIER, वो कहने लगा इसका जो मालिक है वो एक पठान है और अंगूठा छाप है। वो कहने लगा कि वो चाइना का सदर भी यहाँ इफ्तिताह करने आया था, है? और दुनिया का बड़ा किंग इफ्तिताह करने आया था। अब उसके उसके जो है वो फैक्ट्री में सारे नसवार देने वाले होंगे, बनाने वाले, ये एसी इलेक्ट्रॉनिक का काम है, बोलो, ये सारे नसवार ही होंगे, वो बड़े बड़े डिग्री वाले होंगे या नहीं होंगे? और मालिक कौन है जिसके पास कोई डिग्री नहीं है दुनिया की? तो अक्सर मैं ये अर्ज कर रहा था, अक्सर जो मालदार होते हैं, माल कमाते 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 बनाते बनाते जब उरूज भी आता है और जवाल का पैगाम आ जाता है। लाहौर के एक साहब है, उससे कहने लगे कि जगह जगह बोर्ड पे लिखा है जमाल में कमाल है लोहा है। वो कहने लगे कि उनका गुर्दे जिगर खराब हो गया, बम्बे में गए, 2.25 करोड़ रुपए लगाए और जिगर नया डलवाया। वो कहने लगे उनके दोस्त, मैं उनसे मिलने गया, मुलाकात नहीं थी, सामने शीशे से देख रहे थे, कहने लगे इसको बुलाओ, मुझे मुलाकात के लिए साथ बिठाया और साथ बिठा के कहने लगे मैंने अपनी दुनिया की सारी दौलत खर्च कर दी है कि शायद मैं बच जाऊं, लेकिन मालूम हुआ माल मुझे ना बचा सका, सारी जिंदगी मैं इस धोखे में रहा कि ये माल मेरे पास है, लोगों के पास जिसके पास माल होता है उसकी हर जरूरत पूरी हो जाती है, आज मेरे सामने धोखा खुला है कि माल से जरूरत पूरी नहीं होती और इसी हाल में मर गया वो। तो चूंकि सारी जिंदगी जो है मैं अर्ज कर रहा था माल की, फिर माल से मोहब्बत हो जाती है। आदमी जिस चीज में मेहनत करता है ना लवालो, आदमी जिस चीज में मेहनत करता है उसकी मोहब्बत आती है, नहीं आती? आती है ना। अब अगर ये मौत इतनी बड़ी महबूब चीज है, जिंदगी ना, जिंदगी बड़ी महबूब चीज है, ये अगर मालदारों के हाँ ये मौत की बोली लगती जिंदगी की, तो दुनिया में सबसे बड़ा मालदार मौत की बोली, जिंदगी की बोली जीत जाता, जीतना जाता। मेरे मोहतरम दोस्तों, जिसको हम हकीकत समझे हैं ना, वो हकीकत नहीं है। मैं आपसे बार बार कह रहा हूं, आखिर मजबूर होके बड़े बड़े मालदार और बड़ी बड़ी सनत वाले और बड़ी बड़ी तिजारत वाले और बड़ी बड़ी डिग्री वाले आखिर अल्लाह जल्ले शानू के नाम पे क्यों आते हैं, क्यों आते हैं? आप यकीन जानिए, इतने बड़े बड़े ओहदों वाले, उनको मैंने देखा कि ये लफ्ज कहते हैं, कोई लफ्ज बताते हैं, कोई तस्वीर बता दे, इसका हर कोशिश करके देख ली है। कहने लगे मैंने अपना जोर भी आजमाया, मुझसे एक बात कहने लगे साहब, कहने लगे जोर भी आजमाया है मैंने, माल भी आजमाया है जिसे मैं लफ जर कह दू, मैंने सारे तरीके आजमा लिए, कोई हल नहीं होता, और मसला बेटी का है। अब आखिर में आपके पास किसी ने बताया है, मैं पहुंचा हूं, इसका कोई हल बता दू। हकीकत पे अब पहुंचा वो, अब तक जहर पे उसने जिंदगी गुजारी थी ना, हकीकत में अब पहुंचा है, जाहिर में जिंदगी गुजारी। अल्लाह वालों, अल्लाह पाक ने मौका दिया है, जिसने इसने जिसने अल्लाह जल्ल शानू की हकीकत को ना पाया ना, वो दुनिया में ना मुराद ना काम जाएगा। इसने रब की हकीकत को ना पाया, सारी चीजों की हकीकत को पा लिया। एक साहब मुझसे कहने लगे मैंने कपास का जो रेशा होता है ना, इस पे PhD की है, जो कपास का रेशा होता है ना, इसने PhD की है, बाबा जी हो गए कपास के रेशे को पाने के लिए। एक साहब कहने लगे इस्लामी यूनिवर्सिटी के, वो मेरे पास उस दिन आए VC, कहने लगे जी मैंने स्कॉटलैंड से किन्नू के छिलके पे PhD की है, किन्नू के छिलके पे जवानियां खत्म कर दी, कपास के रेशे पे जवानियां खत्म कर दी, अरे मिट्टी पे जवानियां खत्म कर दी, लोहे पे जवानियां खत्म कर दी। किसी खाकी पे मत कर खाक अपनी जिंदगानी को, जवानी कर फिदा उस पे के जिसने दी जवानी को, उसने जवानी खत्म कर दी। देखो एक बात बताऊं, जिसके सामने कोई मकसद नहीं होता ना, मेरे पास बाद लोग आते हैं दूसरे शहरों से, फिर वो क्या करते हैं कि जी हम जरा मीनार पाकिस्तान देखें, हम बादशाह किला फिर आए, हम शालामार बाग देखें, मकबरा जहांगीर देखें, फला जगह देखें। मैं सोचता एक दफा सोचने लगा, मैंने कहा भाई इसके पास कोई काम तो है नहीं, ये घर से फारिग होके आया है दूसरे शहर से, अब ये घूमे फिरेगा, ठीक है मालूम लेगा फला के ये गली कहाँ जाती है, ये गली कहाँ जाती है, ये किला कहाँ जाता है, ये ईंट कैसे लगी हुई है, ऐसे ना। ये अक्सर मैं सियाह देखता हूँ ना, अंग्रेज आए हुए होते हैं, मैंने उसने कहा जी उसने जो है इसने पुरानी ईंट पे पीएचडी की है, ये जो किलों में किले बने हुए हैं और ये पुरानी ईंटें हैं, आप हैरान होंगे इसके अंदर जो मसाला होता है और ये ईंट है इसमें भी कि लोगों ने पीएचडी की है। उसकी वजह मरने से पहली जिंदगी है, मरने के बाद का कोई पैकेज ही नहीं है। मोमिन के पास दो पैकेज होते हैं, एक मरने से पहले का, एक मरने के बाद का। उसके पैसे उससे उसके पास पैकेज है ही मरने से पहले का। अब उसके पास जो बाकी वक्त बचता है इधर उधर से वो घूमने फिरने में लगाता है ना। और मोमिन कहता है मेरे पास टाइम ही नहीं है। क्या मोमिन पास वक्त है? बहुत, किस वक्त आ जाए? अरे मोमिन को तो ईद के दिन छुट्टी नहीं है, एक नमाज इजाफी बच जाती है ना। ईद के दिन था ना, मैं सोचे लगा यार रोजों के बाद तो चलो कुछ थोड़ी सी फरात होती, कोई थोड़ी सहूलत होती, ऐसी सोच। अल्लाह पे एतराज नहीं किया, नौज बिल्ला, मैंने मेरी हैसियत क्या है, ऐसी सोच रहे। मैंने कहा अल्लाह रोजे के बाद आज दिन है, चलो थोड़ी सी मीठी चीज खा ली है, थोड़ा दूध पी लिया है, अल्लाह इसमें कुछ थोड़ी सी ऐसी कुछ सहूलत होती। एक अंदर आवाज आई, दिल के अंदर आवाज ये आई तो जब तेरे लिए सहूलतें रखी है ना उनको, उनके लिए तो फिर ये थोड़ी सी मशक्कत कुछ है ही नहीं है ना। वहां सऊदी अरब में मुझे एक साहब मिले, जवान कैंची अमर सिद्धू के लाहौर के, कहने लगे जी मैंने तो आज तक बुलाक ही नहीं उठाए थे, ये तो बुलाक भारी भारी होते हैं, मेरे हाथ छिल गए हैं सारे के सारे, और यहाँ मैं वीजा लेके आया था और मैं यहाँ मेहनत कर रहा हूँ। तो मैंने उससे कहा, मैंने कहा जो फिर तुझे सहूलतें मिलेंगी घर जाके इस माल के बदले, कहने लगी फिर सारे दुखड़े मेरे खत्म हो जाएंगे। मैंने कहा जब ये मोमिन भी इस दुनिया की मुशक्कतों के पास अल्लाह के पास जाएगा ना और अल्लाह इसको जन्नत की सहूलतें देगा, ये थका थकाया जब जाएगा सारे दुखड़े खत्म हो जाएंगे। थका हुआ मैं ये जन्नती जो है जन्नत का दरवाजा देखेगा ना उसी में गुम हो जाएगा। उसने कहा हुजूर ये तो दरवाजा ही है, अच्छा मैं 40 साल तक दरवाजा देखता रहेगा, और ये जब जाएगा एक हूर को देखेगा उसी में गुम हो जाएगा, दीवाना हो जाएगा। उसने कहा मैं तो उसकी खादमा हूं, आगे चल। अरे मेरे मोहतरम दोस्तों, ये दुनिया के अक्स में, इस दुनिया की जाहिर में हम ऐसे धंसे, ऐसे फंसे, ऐसे भटके, ऐसे अटके, बस हकीकत को भूल गए, हकीकत को भूल गए। मोमिन के पास फुर्सत ही कहाँ है? उसके पास जो है, मैं आज खतों के जवाब दे रहा था तो खत पढ़ता साथ में जवाब देता, ढेर लगा हुआ था खतों का, तो अंसारी साहब मेरे ऊपर मुसल्लत होते हैं जी वो जवाब दें, तो दे रहा था। अब मुझे एक मुहद्दिस का वाकया याद आया, ऐसे जवाब देते देते मैंने कहा भाई जब वो कलम चलाते चलाते जब उनकी कलम घिस जाती थी तो कलम तराशते तराशते जिक्र करना शुरू कर देते थे कि भाई ये वक्त जो है ये भी मेरा जाया ना जाए। तो मैंने तय किया कि एक लिफाफा खत को फोल्ड करते मोल्ड करते लिफाफे में डालते मैं एक दफा सूरत फातिहा पढ़ूंगा। इतनी देर में मैंने एक दफा सूरत फातिहा पढ़नी है। बहुत सारे खतों का जवाब दिया, वही भी ढेर लगा हुआ है। मैं अर्ज ये कर रहा हूं कि हमारे पास फुर्सत ही कहां है? लेकिन मेरे दोस्तों फुर्सत उसके पास नहीं है, फुर्सत उसके पास नहीं है जिसको मौत की हकीकत जिस पे आश्कार हो गई है, मरने के बाद आने वाली हकीकी जिंदगी जिस पे खुल गई है, और जो जाहिर की इस जिंदगी में अटका और धंसा और फंसा हुआ है। आप यकीन जानिए मेरे दोस्तों, मुझे उस दिन एक साहब कहने लगे जी वो डिफेंस के अंदर दो कब्रें हैं, वो हिलती हैं, उसके अंदर से आवाजें आती हैं। फिर कहने लगे मैं खुद गया और मैंने कान लगा के आवाजों से सुना और कब्र के ऊपर खड़ा हुआ, कब्र के ऊपर ऐसे जैसे जलजला आ रहा है। मैंने कहा उसका उसकी तलाश करो, उनके घरानों की। कुछ लोगों को पीछे लगाया, उनके घरानों को तलाश किया, पता चला कि दो मॉडर्न खवातीन थी जो कहती थी रब है लेकिन हमारे लिए नहीं है, वो उसके लिए है जिसके पास रोटी ना हो। हाँ, जिसके पास रोटी ना हो ना, वो उसके लिए है। आज की जिंदगी अल्लाह में मौका दिए है, आने वाली हकीकत को समझ लें, आने वाली हकीकत को समझ लें। वो इस कदर मुहज्जब, कभी घर का मुंह ना देखा, कटी उम्र होटलों में मरे अस्पताल जाकर। एक हकीकत है, मरने के बाद आने वाली जिंदगी एक हकीकत है। उस हकीकत ने मोमिन को मसरूफ कर दिया। वो बाहर दुनिया के कामों में करता है, दुनिया के मशगलों में हम बाखुदा रहे, दुनिया के मशगलों में तवज्जो है, दुनिया के मशगलों में हम बाखुदा रहे, सबके साथ रहते हुए सबसे जुदा रहे। ये मोमिन है मेरे दोस्तों, ये मोमिन है, ये मोमिन है। मैं आज कर रहा था ना कि बजाय दरख्त नजर आ रहा, उसकी जड़ें नजर नहीं आ रही, इमारत नजर आ रही, उसकी बुनियादें नजर नहीं आ रही, हम तो सैर को देख रहे हैं। हमारे बाज औकात अल्लाह जल्ला शानहू के दीन की खिदमत करने वाले ऐसे होते हैं जो रोड़े की शक्ल में होते हैं, और रोड़े जो है हमेशा वो बुनियादों में होते हैं, और बुनियाद उन रोड़ों के ऊपर खड़ी होती है। बगैर कमकमे और टाइलें और ईंटें और चीजें नजर आती हैं, रोड़े नजर नहीं आते। और याद रखना, वो रोड़े इमारत की बुनियाद होती है। नवाजों का साथियों की कुर्बानियां देखता हूँ, उनका घुलना घलना, उनका घुलना मिलना देखता हूँ, उनकी कुर्बानियां देख के कहता हूँ, मैं कहता हूँ ये रोड़े हैं। मेरे आदत फरमाते थे, देख दुम बनना सर न बनना, और ईट न बनना रोड़ा बन जाना। समझ नहीं आती थी भी ये क्यों फरमा दिया, जरूरत नहीं होती थी, बाजू का अर्ज करने की हजरत फरमाया क्यों के सर न बनना दुम बनना। सर में शान और शौकत वजाहत होती है, सर में इज्जत और कमाल और ताज होता है, और फरमाया कि फिर सर बनोगे तो इम्तहान ज्यादा आएंगे, कि फिर जब लाठियां लगती हैं सर पे लगती हैं। और भाई ईंटे ना बनना, रोड़े बन जाना। इमारत की बुनियाद के लिए जहां बेहतरीन पत्थर लगाया जाता है, जहां बेहतरीन कालीन और एसी और कमकमे लगाए जाते हैं, उसमें सबसे पहले बुनियाद रोड़ों से शुरू होती है। होती है ना, नहीं होती? होती है नहीं होती? ये जगह पड़ी है दरमियान में, आ जाए आगे, आ जाए इस दो पल में आ जाए, फिर मुझे मजमून भूल जाएगा मैं क्या अर्ज कर रहा था, और अगर भूल गया तो उस कर रहा हूं ना। दो आदमियों पे हकीकत खुलती है, एक अल्लाह वाले के बकौल सारा जहान सोया हुआ है, जब मौत आएगी उस वक्त जागेगा। अब बाजार हम जाग रहे, हम सारे सोए हुए हैं, हम सारे सोए हुए हैं, जब मौत आएगी उस वक्त जागेंगे। तो जगाने वाले पैर बातों का अपना, फिर आदमी जो है मौत के वक्त जागता है, या फिर कुछ खुशकिस्मत होते हैं जिनके अंदर कोई तड़प होती है, तलब होती है, लगन होती है, वो मरने से पहले भी जाग जाते हैं, वरना तो मौत के बाद अक्सरियत जागती है, और उस वक्त जागना नफा नहीं देता। और मैं वो लोग जागते हैं जो अपने आप को मोहताज बनाते हैं, किसी फकीर के हाथ में हाथ दिया और पूरा दिया और सौफत दिया, और फिर उस पे लगे रहे, और अपने मोहताज बन के, आजिज बन के और मुतवाजे बन के کہ بس میری ضرورت ہے، اللہ پاک اس کی آنکھیں مرنے سے پہلے کھول دیتے ہیں، اس کو حقیقت دکھا دیتے ہیں، وہ کہتے ہیں انسان کی بیماری کا دو وقت پتہ چلتا ہے، جب کسی معالج کے پاس جا کے ظاہری مشینیں الٹرا ساؤنڈ ہے، ای سی جی ہے، فلاں فلاں ہے، یہ لگوا لے، یا پھر مرنے کے بعد پتہ چلتا ہے کہ فلاں بیماری تھی، پتہ ہی نہیں چلا بیچارہ مر گیا۔ یہ جو روحانی معالج ہیں، یہ روحانی معالج ہیں، ان کے پاس جا کے اپنی بیماریوں کا علاج کرانا، اور ہم بھی کیسے دیوانے ہیں کہ روحانی معالج بھی ہم نے طے کیا اور روحانی معالج کا بھی انتخاب کیا، اپنا ہاتھ ہاتھ میں دیا بھی صحیح، اس کو اپنی روحانی بیماریاں بتاتے نہیں، چھپاتے ہیں، ڈاکٹر کو جا کے ساری بیماریاں بتاتے ہیں، کہتے ہیں جی وہ میرے پاس بعض اوقات لوگ واپس آتے ہیں، جی فلاں بیماری نہیں بتائی تھی، اس کی دوائی تو آپ نے اس میں ڈالی نہیں ہوگی، ایک ایک بیماری کے بارے میں لکھ کے رکتے پہ لے آتے ہیں، پھر بتاتے ہیں کہ اس کو صحیح بیماری کے بارے میں بتائیں، یہ پھر علاج دے اور ہماری بیماریاں ختم ہو جائیں، جس کو موت کا یقین ہے، جس کو حقیقت کا یقین ہے، جس کے سامنے آخرت کھلی ہوئی ہے، وہ اپنی روحانی ایک ایک بیماری چن چن کے اس کا علاج کرے گا، وہ اپنی روحانی بیماری پہ نظر رکھے گا۔ مجھے ایک چیز بتاؤ، ہم جسمانی بیماری میں تھوڑا سا درد ہو نا، تھوڑی سی چبھن ہو، فوراً ہماری سرخ بتی جلنا شروع ہو جاتی ہے، یہ کیوں ہوا، یہ کیا ہوا، یہ کیسے ہوا، یہ کیا ہو رہا ہے۔ ہر بندہ اپنی استطاعت کے مطابق اس کا علاج کرتا ہے، مال کے اعتبار سے، دنیا کے اعتبار سے، یا ذہن کے اعتبار سے ہے تو فوراً اپنے بڑے بڑے ٹیسٹ کروائے گا، فوراً اپنے بڑے معالج کا انتخاب کرے گا، اسے ذہن کچھ اس کا کسی اور طرف ہے تو کسی بڑے حکیم کو دکھائے گا، یا اس کا ہے کسی بڑے ہوم پیتھ کو دکھائے گا۔ اب مرض اگر بڑھ رہا اس کا تو اس مرض کے علاج کے لیے اور متوجہ ہو جائے گا۔ 16 سال ہو گئے، نظریں بھٹک رہی اور مرض ہے، زبان بھٹک رہی اور مرض ہے، ہاتھ بھٹک رہے اور مرض ہے، کان بھٹک رہے اور مرض ہے، باوجود ہاتھ میں ہاتھ دینے کے اس کے علاج کی طرف متوجہ نہیں ہوئے، اس کی وجہ یہ ہے آخرت کا یقین نہیں، کہ آخرت میں ایک ایک چیز کے بارے میں پوچھو گے۔ دنیا کا ایک اصول ہے کہ دنیا میں حکمران اپنی بیماریاں چھپاتے ہیں، حکمران اگر بیمار ہو جائے، ملک کا حاکم بادشاہ اگر بیمار ہو جائے، کمزور ہو جائے، تو کرنسیوں کے ریٹ گر جاتے ہیں، ارے چیزوں کے ریٹ گر جاتے ہیں، ہے ارے یہ مسلمان پوری دنیا کا حاکم ہے، یہ پوری دنیا کا سردار ہے، کیوں کہا جب تک اللہ اللہ ہوتی رہے گی اس وقت تک دنیا باقی رہے گی، معلوم ہوا آپ کے اللہ اللہ کی وجہ سے بش روٹی کھا رہا، ارے تمہارے اللہ اللہ کی وجہ سے دنیا کے حکمران روٹی کھا رہے، تمہیں کیا خبر، تم جو اللہ جل شانہ کا نام لیتے ہو اس کی وجہ سے اللہ کو نہ ماننے والے بھی پل رہے ہیں، اللہ کو نہ ماننے والے، اللہ کی نہ ماننے والے، حضور سرور کونین صلی اللہ علیہ وسلم کو نہ ماننے والے، میرے آقا کملی والے کی نہ ماننے والے پل رہے ہیں، آپ کی وجہ سے پل رہے ہیں۔ اپنی ظاہر کی زندگی کو دیکھ کے اپنے باطن اندر کے فیصلوں کو خود کریں کہ ہمارے اندر کتنی بیماریاں ہیں، کتنے امراض ہیں، کتنی تکلیفیں ہیں، اور ان بیماریوں اور تکلیفوں کے ازالے اور علاج کے لیے ہم کتنی کوشش کر رہے ہیں، ہم کتنی کوشش کر رہے ہیں۔ دیکھو میرے دوستو، ظاہر کو دیکھ کے ہم نے یہ فیصلہ کیا یہاں تکلیف ہو رہی ہے، گردے کا درد ہے، یا اپنڈکس ہے، اس کی ورم ہے، یا یہ ہے کہ یہاں تلی کا درد ہے، اس طرف جو بھی ہے، معدے کا ہے، آنتوں کا ہے، اس کی تشخیص کرانے کے لیے کتنے ٹیسٹ کروائے، ارے میرے پاس تو اس نے ایک صاحب سے کہا ٹیسٹ گن ذرا، 123 ٹیسٹ اس نے گنے، فائل تھی بڑی ساری، گنتے 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 123، 123 ٹیسٹوں کے بعد مرض کی تشخیص نہیں ہوئی۔ دیوانو، جس جسم کو مرنے سے پہلے مٹی ہو جانا ہے اس کے لیے تو 123 ٹیسٹ کرا رہے، تو जिस जिस्म को मरने से पहले पहले मिट्टी, मरने के बाद मिट्टी हो जाना है, उसके बचाने के लिए टेस्ट, टेस्ट से मुराद जिस्म को बचाना ना, उसके बचाने के लिए तो इसे टेस्ट करा रहा। अरे जिस रूह को मरने के बाद सदा रहना है, क्यामत तक रहना है, क्यामत के बाद रहना है, सदा रहना है, उसके कोई टेस्ट भी होने चाहिए नहीं होने चाहिए, उसका भी इलाज होना चाहिए नहीं होना चाहिए। ये रूह बीमार होती है कि नमाज में दिल नहीं लगता, ये रूह बीमार होती है किसी अल्लाह वाले के पास आने को दिल नहीं लगता। कहने लगा, कहने लगे एक साहब, कहने लगे मैंने सुबह कहा, सुबह मेरी अहलिया कहती मैं जाऊंगी, शाम को नहीं आ रही, रूह बीमार है, किसी फकीर के पास आने को दिल नहीं चाहता। एक साहब कहने लगे दिल नहीं चाहता, कहने लगा रूह बीमार है। कैसे? जैसे जिस्म बीमार होता है ना, कहते खाने को दिल नहीं चाहता। जैसे जिस्म बीमार होता है, कहते कड़वा है, शरबत कड़वा है, उसने कहा शरबत तो मीठा है। कह रहे सेब कड़वा है, उसने कहा सेब तो मीठा है। कहा नहीं, तेरा मुंह कड़वा है, मलेरिया ज्यादा हो गया है, तेरा मुंह कड़वा है। जिस तरह जिस्म में बीमारी होती है, अच्छी चीजें बुरी लगती हैं। अल्लाह वालों, जब रूह बीमार होती है, रूह कमजोर होती है, फिर रूह रूह की महफिलों में दिल नहीं लगता, फिर जिक्र में दिल नहीं लगता, फिर तिलावत में दिल नहीं लगता, फिर तस्बीह में दिल नहीं लगता, फिर जितनी देर अखबार पढ़ता है उससे एक मिनट भी तिलावत नहीं करता, फिर कुरान में दिल नहीं लगता, फिर अल्लाह वालों के पास किसी फकीर की मजलिस में जाने में दिल नहीं लगता। जब ये कैफियत हो जाए, समझ ले रूह बीमार है, रूह कमजोर है, रूह माजूर है। और इस बीमार और कमजोर रूह को अगर तू लेके अल्लाह के पास गया तो क्या बनेगा? अरे एक मुल्क वाले, अल्लाह वालों, एक मुल्क वाले अपने मुल्क में टेस्टों के साथ, टेस्टों के बगैर नहीं आने देते। मुझे कई लोग आते हैं जी, हेपेटाइटिस से फला मुल्क का वीजा नहीं मिल रहा है। अरे मरीज के लिए उस मुल्क में दाखिला बंद है, एक छोटा सा मर्द है उसके लिए उसका दाखिला बंद है, दाखिला बंद है। अल्लाह वाला सोचो तो सही, ये मरीज रूह को लेके तुम जन्नत का दाखिला ले लोगे? ये तो समझ आए कि मरीज जिस्म के साथ मुल्क का दाखला बंद है, चाहे उसके जंगल में जाके रह जाए, उसके सहरा में जाके रहे। वो कहते हैं तू जंगल में रहे या सहरा में रहे, तू हमारे फाइव स्टार में रहे, लेकिन इस मर्द के साथ तुझे मुल्क, तुझे मुल्क में नहीं आने देंगे। कहते हैं रूहानी मर्दों को साथ लेके चल रहा, रूहानी बीमारियों को साथ लेके चल रहा, तेरी रूह बीमार, तेरे रूह के अंदर की रग रग अंग अंग बीमार है, उनके साथ तो कहता है कि मुझे रब मिल जाएगा, रब की नेमतें मिल जाएंगी। कैसे मिलेगा? दुनिया से ही हिसाब कर ले अपना, इसका दुनिया से मवाजना कर ले। उसकी वजह है हमें हुस्न जाहिर, तुझे हुस्न जाहिर ने धोखे में डाला। ये चीजों का हुस्न, ये माल का हुस्न, ये डिग्रियों का हुस्न, ये ओहदों का हुस्न, ये सारी चीजों का हुस्न इसने धोखे में डाल दिया और हकीकत को भूल गया, हकीकत को भूल गया। बाप डब्बा लाया मिठाई का, डब्बा लाया मिठाई का, और उसने जो है वो डब्बा एक लड्डू दे दिया बच्चे को, बाकी छुपा दिया। अब बच्चा उसमें खुश हो गया। अब बाप कहता है कि ये लड्डू मुझे दे, दिया बाप ने, और मांगते हैं, बच्चा कहता है मैं तो नहीं देता। और बाप कहता है दीवाने अगर तू दे देता ना, बाकी भी तेरे लिए लाया हूं, अभी तुम तिफले नादा हो, कहीं खो दोगे दिल मेरा, तुम्हारे ही लिए रखा है, ले लेना जमा होकर। तो तू जब बड़ा होगा ना, तेरा शऊर, तेरी अकल, तेरी फरासत, हकीकत में ये सारी कायनात तेरे लिए है। ये जहां चीज है क्या? लहो कलम तेरे हैं और ये तेरे लिए है। अब बंदा भी दीवाना है, अल्लाह ने कुछ लड्डू के नाम से किसी को औदे का लड्डू दे दिया, और किसी को जमीन का लड्डू दे दिया, किसी को मार्केट का, दुकान का, और किसी को माल का, किसी को हुस्न जमाल का, किसी को चीजों का, ये लड्डू अल्लाह पाक ने दे दिए। अभी एक लड्डू पे अतरा गया, ये किसी को कोठी का, अब एक लड्डू पे अतरा गया, इसी में दीवाना लट्टू हो गया, लड्डू के साथ लट्टू हो गया। अब इसे पता नहीं है कि डब्बा बड़ा हुआ है। अब वो अब्बा का डब्बा अब्बा की शान के मुताबिक, रब का डब्बा रब की शान के मुताबिक, ठीक है। उसको तकलीफ हुई, वो बादशाह के पास गया, उसने कहा जी बादशाह सलामत, ये थोड़ी सी कटोरी या थोड़ी सी बोतल लाया हूं, इसमें शहद दे देना। तो बादशाह ने पता ही क्या किया, बादशाह ने क्या किया, बादशाह जो है उसने शायद उस कटोरी बोतल में नहीं दी, उसने मशकीजा भर के दे दिया। उसने कहा ये किया, उसने कहा तूने अपनी शान के मुताबिक मांगा, हमने अपनी शान के मुताबिक दिया। अल्लाह जल्ला शानू के खजाने कितने बड़े कितने वसी वो अल्लाह ही जाने। मेरे मोहतरम दोस्तों, एक लड्डू पे लट्टू हो गया इस दुनिया के और उसको भूल गया जिसने दिया था। फिर अल्लाह पाक पता क्या करता है, अल्लाह इसकी खैर चाहता है, फिर भी अल्लाह हमदर्द है, अल्लाह करीम है। जैसे माँ बाप कहते हैं बेटा ना कर ना कर, माँ कहती तुझे मैं कह रही हूं ना कर, ये ऊपर से चीज गिर के तेरे सर पर लगी, खींच के थप्पड़ मार के। अब थोड़ी देर बैठ के रोता है ना, थोड़ी देर बैठ के रोता है और फिर उसको समझ भी आ जाती है। अब मेरा अल्लाह कहते हैं मेरे बंदे ना कर, छोड़ दे, तेरा तेरा नुकसान है, तेरा नुकसान है। फिर अल्लाह पाक जल्ला शान पता क्या करते हैं, फिर अल्लाह पाक इसे कुछ सेहत छीन लेते हैं, कुछ माल छीन लेते हैं, कुछ नेमतें छीन लेते हैं, कुछ चीजें छीन लेते हैं, इधर उधर इसको कर देते हैं चीजें। अब ये तलाश करता है, बहुत तलाश करता है, बहुत तलाश करता है, फिर आखिरकार कहते हैं इन अल्लाह पड़ो मिल जाएगी। इन अल्लाह से मुराद क्या है, अब अल्लाह के बगैर को नहीं सकता, अल्लाह के बगैर हो नहीं सकता, मेरा रब यही चाहता है कि मुझे कोई तलाश करने वाला है। अच्छा मुसीबतों से पहले कर ले, वरना मुसीबतें देख के मैं अपने आप को तलाश करवाऊंगा। हाँ किसी जिन को मुसल्लत कर दूंगा, वो तुझे आके परेशान करेगा, क्या मेरा दिल घबराता है, मेरी जान घबराती है, मेरी परेशानी होती है, मुझे चीजें नजर आती हैं। अल्लाह कहते हैं आयतुल कुर्सी पढ़, मेरी सारी हमदी हमदे, मेरी सारी अजमत ही अजमत है, पढ़ तो देख तो सही, मेरी सारी किबरियाई बड़ाई है, और किसी तरह तो मुझे याद कर ले, है ना। अच्छा जिनकी को ताकत है अल्लाह के सामने, जिन बड़ा या रब बड़ा है, जिनकी हैसियत ही क्या है, अरे जिनकी हैसियत ही क्या है, अरे जिन तो इंसान से भी ताकतवर नहीं है, लिख लो कहीं, ये ना समझना ये इंसान से ताकतवर है, मैं सच कह रहा हूं, ये तो इंसान से ज्यादा कमजोर है। अब इसने अल्लाह जल्ला शानु को फरामोश किया, अब इसने अल्लाह को छोड़ा, फिर अल्लाह जल्ला शानु ने किसी कैसे ड्यूटी लगा दी, उसने कहा इसको देर रात जरा छेड़ा कर। वो कहने लगे मेरी बात मान जा, तू फला वक्त ऐसे जिक्र कर लिया कर। कहने लगे नींद ही नहीं खुलती, उसने कहा ठीक है हम किसी की ड्यूटी लगा देंगे, आपकी नींद खोल देंगे। उसने कहा इसको थोड़ा सा ना अंगूठे से पांव से हिला दिया कर। उसने जो खींच के अपनी, उसने हिलाया अपनी ताकत के मुताबिक ना, जहरे आदमी ताकत के मुताबिक हाथ लगता है ना, उसने जो खींच के लाया उसकी हाय निकली, 8 दिन तक तो पांव ही होकर मोच निकल गई। तो मोच कैसे निकली, बिस्तर पे लेटे लेटे मोच निकल गई थी। कहने लगे ऐसे लगता है किसी ने मेरा पांव खींचा है। उसने कहा अब बता फजर की नमाज में उठेगा, उसने कहा मेरा बाप भी उठेगा। उसने कहा बस मैं किसी की बात सुना रहा हूं, उसने कहा बस ऐन ड्यूटी ना लगाइएगा उसकी। उसने कहा वरना वो मौजूद है, जब आप कहेंगे आपकी खिदमत के लिए भेज दिया जाएगा, आपके बदन को दबाएगा, आपकी गर्दन भी दबाएगा, आपके पांव भी दबाएगा, आपके हाथ भी दबाएगा, आपका जिस्म भी दबाएगा, थकान सारी उतर जाएगी। मेरे मोहतरम दोस्तों, और रब कितना करीम है फिर भी कहता है अच्छा मेरा नाम ले ले मैं टाल देता हूं, ये जिक्र कर ले मैं टाल देता हूं, ये तस्बीह पढ़ ले मैं टाल देता हूं। एक साहब कहने लगे मुझे चैन नहीं आता था, परेशानी नहीं होती थी, परेशानियां होती थी, मुझे कुछ चीजें सोने नहीं देती थी, फिर मैंने क्या किया, कुरान पाक को अपने सीने से लगा के सोया तो फिर मुझे नींद आई, मालूम हुआ जिसको छोड़ा था वो वापस लिया, वापस लिया, चैन आ गया, चैन आ गया। आज की बात है, मुझे आमद कहने लगा जी ये बंदा है इसने तंग किया हुआ, इसको तो पहले ही फारिग कर दे, इसकी कोई टोकन भी नहीं है और इसके पास कुछ भी नहीं है, लेकिन इसने परेशान किया हुआ, कभी वहां लेटे कभी वहां लेटे, कभी उठ के खड़ा हो जाए ऐसे गिर जाए, कभी उधर करे कभी उधर करे उधर करे। अच्छा मैंने कहा आ जाए, जब उसको देखा ना, मुझे कहने लगे मेरे पर किसी ने जादू कर दिया। अच्छा मैंने कहा ठीक है, जब हकीकत खुली ना, उसको मैंने कल बुलाया उसके उसके उनके जिसने भेजा था, मैंने उनको आओ मैं आपको कुछ बात बताऊंगा। आप यकीन जाने जब हकीकत खुली, और हकीकत ये खुली कि इसने कोई जुल्म किया है, उसकी आह इसके पीछे है, उसकी बददुआ इसके पीछे है, इसको कभी चैन से नहीं बैठने देगी। एक اور اس نے کوئی اللہ والے کی بے قدری اور نافرمانی کی ہے، اس کی آہ اس کو برباد کر دے۔ وہ کہتا ہے جادو ہوا ہے، وہ کہتا ہے میرے پاس تعویذ ہوئے ہیں، میرے پاس جادو ہوا ہے۔ اللہ والو، ظاہر کی دنیا کو چھوڑ دو، کچھ حقیقتوں میں جھانکنا سیکھو، کچھ حقیقتوں میں جھانکنا سیکھو۔ حقیقت بھی کوئی چیز ہوتی ہے، آخرت حقیقت، میرا رب حقیقت، اس کا حبیب حقیقت، صحابہ حقیقت، اہل بیت حقیقت، اللہ والے حقیقت، حقیقت ہیں۔ مادے کے تھکے ہوئے، دنیا کی جدید مشینری اور ٹیکنالوجی کے تھکے ہوئے پھر آتے ہیں اور کہتے ہیں کوئی اللہ کا نام بتاؤ۔ سارے اسباب اختیار کر لے، مال بھی، چیزیں بھی، اسباب بھی، کام بنتا نظر نہیں آ رہا۔ کام کیسے بنے گا، وہ تو رب چاہے گا تو بنے گا۔ کہنے لگا 2.25 کروڑ لگائے میں نے جگر کے تبدیل کرنے پہ، میں نے اب تک زندگی بھر یہ سمجھا تھا جس کے پاس مال ہوتا ہے وہی با کمال ہوتا ہے، اس کے اندر جمال ہوتا ہے۔ پتا چلا کہ یہ سارا دھوکا ہی نکلا، نہ میرے پاس جمال، نہ میرے پاس کمال۔ اب تو ہے وقت تھوڑا سا اس کا ساتھ ہوگا، وصال، اس کملی، اس اللہ کے ساتھ وصال کا وقت آ گیا ہے، اور وصال ہو گیا، مر گیا۔ تو پھر مرنے سے پہلے کی حقیقت کو جانیں گے یا موت کے بعد کی حقیقت کو جانیں گے؟ کیونکہ دو بندہ حقیقت کو سمجھ سکتے ہیں نا، ایک وہ حقیقت کو سمجھ سکتا ہے جو مرنے سے پہلے اپنے آپ کو کسی اللہ والے کے حوالے کرے اور 100% کرے۔ یہ نہیں ہے کہ کتنے سال ہو گئے آج تک اپنی کسی نے کسی حقیقت کو جاننے کی کوشش ہی نہیں کی، اور ایک وہ ہے جو مرنے کے بعد اس کو حقیقت کھلے۔ تو بتاؤ پھر کون کیا چاہتا ہے، کہ مرنے سے پہلے اصل حقیقت کو جان لیں اور یہ پردے ہٹ جائیں، اور کچھ نہ کچھ تیاری کر لیں اور کچھ سمجھ لیں، کچھ پا لیں؟ کیا خیال ہے؟ میں نے ایک بندے سے کہا، میں کہتا تھا کوئی مسجد میں آ جائے کر، کچھ اللہ اللہ کر لیا کر۔ کہنے لگے میرے پاس وقت ہی نہیں ہے۔ میں نے کہا کبھی مسجد میں آ کے سو ہی جایا کر۔ کہنے لگے وقت ہی نہیں ہے۔ پتہ نہیں اچانک کیا کیس تھا، مجھے تقریباً 2-1 مہینے 2.5 مہینے کے بعد پتہ چلا وہ تو جیل میں ہے۔ اس کا نام عابد تھا۔ میں نے کہا عابد تو جیل میں ہے؟ اوہ، میں نے بتایا نہیں۔ کہنے لگے جی آپ تو پکی جیل میں چلا گیا، وہ انکوائری وغیرہ ہو کے نا جیسے وہ۔ میں نے کہا بھائی یہ تو بتایا نہیں۔ میں نے کہا چلو، ایک صاحب تھے پولیس والے، میں نے کہا فلاں سے وہ ملاقات کرنی ہے۔ وہ کہنے لگے جی آپ اندر جا کے ملاقات کرواتا ہوں میں۔ اب اس کے پاس وہ اندر گئے نا، تو اس نے وہ بارک کا دروازہ کھولنا تھا، تو سامنے سلاخوں سے اس نے مجھے آتا ہوا دیکھا۔ بڑا دروازہ کھلا نا، بڑا دروازہ، جب بڑا دروازہ کھلا تو اس نے ابھی کچھ آ رہا ہے، وہ سارے متوجہ ہوئے، مجھے دیکھا اندر سلاخوں سے نا، دونوں ہاتھ نکال کے نا یوں کر کے ایسے کہنے لگا، مجھے کہنے لگا جو کہنا ہے نہ کہنا، تو مجھے یہ کہتا تھا کہ وقت نکال، میں کہتا تھا وقت نہیں ہے، اب بڑی آسانی سے وقت اللہ نے نکلوا لیا ہے، بس میرے لیے دعا کر کے یہاں سے نکلوں، تو جتنا چاہے گا میں ویسے کروں گا۔ ایک بات بتاؤں، ذکر کے نام پہ، نماز کے نام پہ، تلاوت کے نام پہ، تسبیح کے نام پہ، آج میں آپ کو ایک بات بتا رہا ہوں، یاد رکھیے گا، ذکر کے نام پہ، تلاوت کے نام پہ، تسبیح کے نام پہ، اللہ جل شانہ کو یاد کرنے کے نام پہ، یہ جو ہمارا وقت یہاں یہ جو درس میں لگتا ہے، آنے میں لگتا ہے، جانے میں لگتا ہے، اور بیٹھنے میں لگتا ہے، اور کبھی تلاوت کے نام پہ وقت خرچ ہوتا ہے، اور کبھی اللہ اللہ کرنے میں وقت خرچ ہوتا ہے، آپ میری بات لکھ لو، دل کی گہرائیوں پہ، دل کی اوراق پہ لکھ لو، اللہ جل شانہ اس وقت کو دنیا میں بھی اس کا صلہ عطا فرمائیں گے، آخرت میں صلہ۔ دنیا میں کیا صلہ ملے گا؟ دنیا میں اللہ پاک اس کو عدالتوں سے، کچہریوں سے، ہسپتالوں سے، بڑے بڑی مشکلات سے، بڑی بڑی پریشانیوں سے، تھکے سے، ذلت سے، رسوائی سے، خواری سے بچائیں گے۔ جو وقت اللہ جل شانہ کو دیا ہوا ہے نا، اور جو اللہ کے لیے دیا ہوا ہے، میرا رب بڑا کریم ہے، جو کریم کہتا ہے خیانت نہ کرو اور کسی کا احسان مانو، وہ خود نعوذ باللہ احسان فراموش ہوگا. اور کون کہتا ہے، کون ہے جو میرے آؤ مجھ پہ احسان کرنے والا؟ کون سی آیت ہے قرآن پاک کی؟ کون ہے جو اللہ کو قرضہ دینے والا ہے؟ بتاؤ، خدا نہ خواستہ میرا رب جو ہے کوئی خالی ہو گیا ہے. رب کہتے ہیں آؤ مجھے دو، میں تجھے لوٹا کے دوں گا. بڑا بڑا کریم ہے. کہتے ہیں 10%، 70%، اور اللہ کہتے ہیں یہ تمہارے سمجھانے کے لیے. واللہ یضاعف لمن یشاء اور واللہ واسع علیم. وہ تو میں چاہوں تم میرے لیے 10 کا پیمانہ نہیں، 70 کا پیمانہ نہیں. اور 70 سے مراد بھی بے شمار، 70 سے مراد 70 نہیں، عربی کا جو 70 ہوتا ہے وہ بے شمار کے معنی میں آتا ہے، اس کا شمار میرا رب ہی جانتا ہے. اللہ کہتا ہے اس سے بھی کہیں زیادہ جاؤں گا، آج تھوڑا سا مجھے دے دے پھر اتنا لوٹا کے دوں گا تیری نسلیں کھائیں گی. تھوڑا سا مجھے دے دے، مجھے دے تو صحیح. میں نے آپ کو نہیں عرض کیا کہ اللہ جل شانہ کیسا کریم ہے؟ بعض وقت کسی ڈر سے، کسی پریشانی سے، کسی تکلیف سے، مجھے ایک صاحب کہنے لگے کہ میں نے صلاۃ و تسبیح پڑھی. اب صلاۃ و تسبیح جو ہے اس کی ہر رکعت میں 75 دفعہ تیسرا کلمہ پڑھا جاتا ہے. اس نے کہا جی میں نے ہر رکعت میں آیت الکرسی پڑھی 75 دفعہ. وہ ایک چیز سے مجھے پریشان کرتی تھی، ایک چیز سے مجھے تنگ کرتی تھی، میں نے وہ پڑھی، وہ میرا مسئلہ حل ہو گیا. میں نے کہا یا کریم، وہ کیسا کریم ہے، اگر بندے کو پریشانی نہ ہوتی تیرا نام کیسے لیتا؟ ایک صاحب سے میں ملنے والے، بڑی باتیں کرتے تھے، وہ پریشانی ان کو کسی نماز تسبیح ذکر کی کوئی پرواہ نہیں تھی. قدرت کا نظام، تلک الایام نداولها بین الناس، یہ سورج ادھر سے ادھر آیا، یہ چھاؤں ادھر سے ادھر آئی، اس کی چھاؤں ہٹ گئی، اس کا سایہ ہٹ گیا، اس پہ دھوپ آ گئی، پریشانیاں آ گئیں، مسائل آ گئے. پھر بات کرنا ایسے کر رہا تھا، بھائی بات کر، کہہ رہے بھائی میں ذکر کر رہا ہوں، یہ ہاتھ سے کہتا تھا اشارہ، ہاں ٹھیک ایسے ہاتھ سے اشارہ، اور تسبیح ہے، تسبیح پھر رہی ہے، سجدے میں پڑا ہوا تو سجدے سے اٹھتا ہی نہیں. ایک دم میں انتظار میں بیٹھا، بات تھی، تو میں نے کہا اللہ کے بندے سجدے میں، کہہ رہے بھائی وہ سجدے میں کچھ ذکر کرنا تھا، کچھ تسبیح پڑھنی تھی. تو میں نے کہا جو وہ زندگی گزری، کہنے کا لگتا ہے کہ اللہ مجھے کھینچ کھانچ کے یہاں لایا ہے. اللہ کہتا ہے کہ یہ اصل حقیقت دوڑا ہوا تھا، آ جا پھر یہاں. میں نے سوچا میرا رب پھر بھی کتنا کریم ہے، حلیم رب ہے. کیا خیال ہے اگر یہ اللہ جل شانہ اس کو ان مصائب کی زنجیروں میں جکڑ کے اپنے پاس نہ لاتے، اپنے پاس نہ لاتے، تو یہ اس غفلت کے اندر مر جاتا تو اس کا کیا بنتا؟ دنیا بھی گئی، آخرت بھی گئی. بعض بیویوں کے اوپر شوہر مسلط ہو جاتے ہیں، بعض شوہروں پہ بیویاں مسلط ہو جاتی ہیں، ہے نا، یہ بھی ہوتا ہے. اب بیوی تسبیحیں پڑھ رہی ہے، میں اس نے سوچا، میں نے کہا یہ عورتیں زیادہ ذکر کرتی ہیں، واقعی زیادہ ذکر کرتی ہیں، آپ مانیں بہت سے کرتی ہیں. اکثر جو عورتوں کے ساتھ شوہر ہے وہ تو تسبیح والے کے پاس جاتا نہیں ہے، اگر جاتا ہے تو یوں چپ کر کے بیٹھا ہوا ہوتا ہے. میں سمجھ گیا کہ عورت زبردستی لائی ہے اس کو، فوراً سمجھ آ جاتی ہے اس کو عورت جو ہے وہ ایسی کھینچ تان کے لیے آئی ہے. تو اس کو کون ذکر، وہ کہتے ہیں میں ان پڑھ ہوں، مجھے پڑھا ہوا نہیں آتا، مجھے ذکر کرنا نہیں آتا. میں نے کہا تجھے اگر یورپ بھیج دے تو انگریز سے زیادہ انگریزی بولے گا، ہے نا، اس سے زیادہ منہ ٹیڑھا کر کے انگریزی بولے گا. کیوں؟ وہ تیری ضرورت ہے، رب کا نام تیری ضرورت نہیں. اچھا یہ عورتیں بہت ذکر کرتی ہیں، بہت تسبیحیں پڑھتی ہیں. میں بس اس نے سوچنے لگا، میں نے کہا ان میں اکثر ایسی ہوتی ہیں بچوں کو گالیاں دیتی ہیں، بد دعائیں دیتی ہیں. اچھا شوہر کی ناشکری کرتی، حدیث میں آتا ہے عورت ناشکری مفہوم ہے، اور بہت سی کوتاہیاں کرتی ہیں. پھر اللہ جل شانہ پہ ان پہ مصیبت تکلیف کے ذریعے، کوئی پریشانی کے ذریعے اللہ پاک ان کو اپنے نام پہ لگا دیتے ہیں. وہ ایک اللہ والے ہیں، ایک بندہ کہنے لگا تیرے باپ کا کیا بنا، تو وہ تو ذمہ دار تھا اور بڑی گالیاں دیتا تھا. دوسرا کہنے لگا فلاں درویش نے خواب میں دیکھا تھا، اللہ نے اس کی گالیاں اور ذکر تولا تو ذکر بڑھ گیا. اللہ نے کہا چھپر جا، یہ ضروری نہیں ہے کہ پیمانہ ہے، یہ اصول نہیں بتا رہا میں، قانون نہیں بتا رہا. وہ تو کریم ایک بول پہ پکڑ لے اور معاف نہ کرے، ये नहीं है कि हम भी ऐसा करना शुरू कर दें, सारा दिन गाली दे, रात को तस्बीह जिक्र कर लें, हम कहेंगे जी वजन नहीं हो जाएगा। नहीं नहीं ख्याल कर लो, मोमिन कभी गाली नहीं देता, गाली देने वाला मोमिन नहीं होता। इसलिए अल्लाह वालों, अल्लाह जल्ला शानहु ने ये मौका दिया है अपनी 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 जनाब में आने का, लाने का। और बताऊं, फरमाया खुशकिस्मत इंसान वह है जिसके दिल के खाने को अल्लाह ने खोल दिया है कि किसी फकीर के पास जाके अपने दिल के अंदर अल्लाह के नाम को फिट करवा दे।